आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा JEFको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाईँले कास्की जिल्लाको रेडियो बाराही, दोलखा जिल्लाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज FMबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामीले आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना बारेका विषयवस्तु प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। हामी सँगै रहनुहोला। हाम्रो जीवनमा जैविक विविधताको महत्त्व दिनदिनै बढिरहेको छ। जैविक विविधताको संरक्षणले मानव जीवन र पारिस्थितिकीय प्रणालीका लागि महत्त्वपूर्ण योगदान गर्दै आएको छ। यिनै जैविक विविधताको चर्चाबाट आजको कार्यक्रमको सुरुवात गर्दैछौँ। के हो त जैविक विविधता? पृथ्वीमा रहेका जीवित प्राणी र वनस्पतिहरूको विविधता नै जैविक विविधता हो। जैविक विविधता भन्नाले जीवहरूको भिन्नता, प्रकार र जम्मा संख्या तथा तिनीहरू बीचको अन्तर सम्बन्ध एवं प्राणी, वनस्पति तथा सूक्ष्म जीवाणुहरूमा पाइने विविधता र तिनको संयोजनलाई सम्झनु पर्छ। जैविक विविधताका तीन तहका विविधता रहेको हुन्छ। ती हुन् पारिस्थितिकीय विविधता, प्रजातिगत विविधता र आनुवंशिक विविधता। पारिस्थितिक प्रणाली विविधता। पृथ्वीमा रहेको विभिन्न हावापानी, उचाइ, भौगर्भिक बनौटका कारण सृजित वासस्थानलाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ। यसले वातावरण र जीव जन्तुको अन्तर सम्बन्धलाई बुझाउँछ। वन जङ्गल, घाँसे मैदान, सिमसार, पोखरी, खोला नाला तथा समुद्र यसका उदाहरण हुन्। प्रजाति विविधता। प्राणीहरूको विविधता र वनस्पतिको विविधतालाई प्रजाति विविधता भनिन्छ। विश्वमा रहेका प्राणी र वनस्पतिको फरकपन नै प्रजाति विविधता हो। आनुवंशिक विविधता। प्राणी तथा वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपनलाई आनुवंशिक विविधता भनिन्छ। बाबुआमाका गुण छोराछोरीमा भए पनि छोराछोरी आमा बाबुभन्दा फरक हुन्छन्। यो नै आनुवंशिक विविधता हो। तापक्रम, स्थान, जाति, प्रजाति, अनुवंश अनुसार बोट बिरुवा र प्राणी फरक फरक हुन्छन्। यही विविधताले पृथ्वी भरिएको छ। यस्तै विविधताले जीव, जनावर र बोट बिरुवाको अस्तित्व रहेको हुन्छ। मानिस अर्थात् हामी पनि एक प्राणी भएकाले हाम्रो अस्तित्व पनि यसैमा निर्भर छ। प्राणी र वनस्पति पृथ्वीको उत्पत्तिदेखिकै यही अन्तर सम्बन्धले गर्दा प्रकृतिमा सन्तुलन कायम रहेको छ। कुनै एक प्राणी वा वनस्पतिको नाशले प्रकृतिमा रहेको सन्तुलन खलबलिन गई सम्पूर्ण प्राणी र वनस्पतिको विनाश हुने खतरा रहन्छ। सानो ब्याक्टेरियादेखि ह्वेल माछासम्मको एक अर्काबीच अन्तर सम्बन्ध रहेको छ। त्यसै गरी पानीमा पाइने साना बोट बिरुवादेखि मानिससम्म र जमिनमा पाइने अनेक जीव जनावरको बीचमा पनि अन्तर सम्बन्ध रहेको हुन्छ। कुनै निश्चित स्थानको जैविक विविधता भन्नाले उक्त स्थानको प्रति इकाइ क्षेत्रफलमा रहेका सम्पूर्ण जीव जन्तु, बोट बिरुवा र सूक्ष्म जीवहरूको विविधता बुझाउँछ। जैविक विविधताको संरक्षण गर्न सके सर्वप्रथम त पृथ्वी लगायत सम्पूर्ण जीव र वनस्पतिको आयु पनि बढ्छ, जसका कारण मानव अस्तित्व लामो समयसम्म रहिरहन्छ। त्यति मात्र होइन, मानिसहरूले कृषि उत्पादन वृद्धि गर्न, मानव स्वास्थ्य सुधार गर्न र कृषि तथा वन अन्य उत्पादनको व्यापारमा समेत सहयोग पुग्दछ। यदि प्रकृतिमा जीव जन्तुको ह्रास भयो भने पारिस्थितिक प्रणालीमा असरका साथै मानव स्वास्थ्यलाई काम लाग्ने जीव जन्तु र बोट बिरुवाको ह्रासले नयाँ नयाँ रोग लागे, औषधि निर्माण गर्ने जैविक स्रोत उपलब्ध हुन नसक्ने खतरा बढेको वैज्ञानिकहरूको भनाइ छ। अब सबैले आफ्नो गाउँठाउँमा रहेका जमिन वा पानीमा बस्ने वनस्पति, जीव, जनावर, पशु पक्षी, चरा चुरुङ्गीको अभिलेख राखी जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउन सकिन्छ। बढ्दो जनसङ्ख्या, गरिबी, अशिक्षा र संरक्षण तर्फ चेतनाको कमी, रसायनिक मल, कीटनाशक औषधिको बढ्दो प्रयोग, फोहोर मैला र विषादीयुक्त पदार्थहरू जथाभावी फाल्नु, वन सम्पदाको अवैज्ञानिक तवरले उपयोग, वन्य जन्तुको चोरी शिकार, जैविक सम्पदाको अत्यधिक व्यापार र बदलिदो तापमान सँगै जैविक विविधतामा ह्रास आइरहेको छ। सहरीकरण, औद्योगिकरण, अम्लीय वर्षा र जलवायु परिवर्तन जस्ता वातावरणीय चुनौतीहरूले जैविक विविधतामा असर पारिरहेका छन्। IUCNको संकटापन्न प्रजातिहरूको सूचीमा नेपालका 32 प्रजातिका स्तनधारी, 34 प्रजातिका चरा, 9 प्रजातिका सरीसृप, 3 प्रजातिका उभयचर र 7 प्रजातिका वनस्पतिहरू परेका छन्। विगत 30 वर्षमा मात्रै जमिनमा बस्ने वन्य जन्तुको संख्या 25%, सामुद्रिक जीव 28% र नदी नालाका जलचरको संख्या 29% घटेको विभिन्न अध्ययनले देखाएको छ। वन्य जन्तु, पशु पक्षी तथा कृषि जन्य वनस्पति, अन्न बाली, फलफूल र जडीबुटीको जैविक स्रोतको चोरी गर्ने सम्भावना पनि बढिरहेको छ। जैविक स्रोत चोरी भएमा मुलुकका साथै स्थानीय समुदाय र आदिवासी जनजातिहरूको अधिकार र फाइदामा असर पुग्दछ। तसर्थ जैविक विविधताको संरक्षण र दिगो उपयोगमा विशेष ध्यान दिन आजदेखि सबै सरोकारवालाहरू सक्रिय हुन जरुरी छ। हामी आशा गर्छौँ यो जानकारीले जैविक विविधता के हो र यो किन महत्त्वपूर्ण छ भन्ने बुझ्न सहयोग गर्यो नै। यति महत्त्वपूर्ण जैविक विविधताको संरक्षणका लागि नीति निर्माण तथा कार्यान्वयनको लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले नेतृत्वदायी भूमिका खेलिरहेको छ। जैविक विविधताको संरक्षण र सम्वर्धन बारे प्रयास र गतिविधि बारे अब हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वन तथा वातावरण विज्ञ कृष्ण चन्द्र पौडेल।
हजुरलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
सर्वप्रथम त जैविक विविधता भन्नाले के बुझ्न सकिन्छ?
पृथ्वीमा सृष्टि भएका यावत प्राणी, वनस्पति, सूक्ष्म जीवाणुहरू, खेतीबाली, वन जङ्गल, पशु पक्षी, वन्य जन्तुहरू लगायत विभिन्न जैविक वस्तुहरू, जीव जन्तुहरू बुझिन्छ र तिनीहरूको बीचको भिन्नता र तिनीहरू सम्बन्धी ज्ञान र सिपलाई समेत हामीले जैविक विविधता भनेर बुझ्न सक्छौँ।
हामीले चाहिँ यसको महत्त्व हाम्रो देश अनुसार बुझ्नुपर्दा कसरी बुझ्न सकिन्छ?
मानिसलाई, प्राणीलाई, वनस्पतिलाई, पारिस्थितिकीय प्रणालीलाई जीवन्त राख्नको लागि जैविक विविधता बिना सम्भव छैन। भविष्यको लागि एउटा आर्थिक समुन्नत मुलुक बनाउने र नेपालीलाई समृद्ध बनाउने स्रोत र सम्पदा पनि हो। यो पृथ्वीमा उत्पत्ति भएका प्राणी हुन्, वनस्पति हुन्, सूक्ष्म जीवाणुहरू हुन्, चाहे त्यो ठुलो एउटा भूपरिधि स्तरीय होस् या एउटा वासस्थान स्तरीय होस् या खेतबारी, कान्ला, घरबास, तलाउ, पोखरीसँग सम्बन्धित होस्, मानिस बाहेक जैविक विविधता रहन सक्छ तर जैविक विविधता बिना मानिसको जीवन सम्भव छैन।
यो सम्भव नहुने कुरालाई संरक्षण र सम्वर्धन चाहिँ कसरी गर्न सकिन्छ?
मानव सभ्यताको सुरुवात भएदेखि नै जैविक विविधता छ। जैविक विविधता एउटा प्रकृतिको उपज हो। उपज नभएको भए मानिसको सृष्टि पनि सम्भव थिएन। जहाँ जे जस्ता जैविक स्रोत सम्पदाहरू छन् तिनको संरक्षण गर्नुहोस्। त्यो संरक्षण भयो भने मानिसको उपयोगी पदार्थहरू निर्माण गर्नको लागि स्रोत सम्पदाहरू अथवा तपाईँको र मेटेरियलहरू चाहिँ उपलब्ध गराउँछन् र त्यसको सदुपयोग गऱ्यौँ भनेदेखि हामीले आजको लागि जीविका उपार्जनको लागि र भोलिको लागि पनि हामीले यसबाट थप उत्पादन गरेर व्यवसायीकरण गरेर संसारमा हामीले केही यस्ता नयाँ पदार्थहरू पनि बनाउन सक्छौँ। हामीसँग यासा गुम्बा छ जुन सुनभन्दा महँगो छ, हामीसँग तपाईँको चिराइतो छ। प्राकृतिक स्रोतबाट औषधि बनाउन सक्यौँ भने रोग लागिरहन्छ, रोगबाट जोगाउन आवश्यक छ, भोक लागिरहेको छ, भोकको लागि हामीले खाद्यान्न उपलब्ध गराउन आवश्यक छ, र त्यो सबै आवश्यकता पुरा गर्नुको लागि यो जैविक स्रोत सम्पदालाई, यसको अनुवंशलाई, यसको चाहिने जिनलाई उपयोग गर्न जान्यो भने त्यसले ठुलो मात्रामा चाहिँ आर्थिक विकास गर्न सकिन्छ। हाम्रो जैविक स्रोत, परम्परागत ज्ञान बुद्धि र अहिलेको चाहिने आधुनिक विज्ञान, यो तिनवटालाई संमिश्रण गऱ्यौँ र नयाँ पदार्थहरू हामीले उत्पादन गर्न सक्यौँ भने त्यसको बजार यावत छ। हामीले चाहिने जैविक विविधतालाई, जैविक स्रोतलाई, अनुवंशलाई हामीले धनमा परिणत गर्नु भने फेरि बाँकी नै छ।
यो परिणत गर्नलाई प्रयासहरू त भयो होला नि, यहाँ आफै पनि नेपाल सरकारको सचिव भइसक्नु भएको मान्छे, त्यसमा पनि वन तथा वातावरणको विज्ञ हुन्छ, अन्तर्राष्ट्रिय स्तरमा नेपालको तर्फबाट पनि त प्रतिनिधित्व गरेर राष्ट्रिय स्तरमा त्यस्ता प्रयासहरू गर्नुभयो होला।
धेरै पटक गरियो, राम्रो प्रश्न उठाउनु भयो। यो चाहिने जैविक विविधता, जैविक स्रोत सम्पदा ह्रास हुँदै गयो, यसलाई जगाउनुपर्छ भनेर सन् 1992 नै एउटा संसारमा चाहिँ हलचल आयो, जसलाई हामी रियो कन्फरेन्स भन्छौँ। नेपाल पनि त्यसको चाहिँ एउटा सदस्य पक्ष राष्ट्र भन्छौँ हामी भयौँ। नेपालमा भएका प्रयत्नहरू साह्रै सराहनीय छन्, म खुसी छु। र अन्तर्राष्ट्रिय जुन चाहिँ एउटा नीति निर्देशन महासन्धिको हामी पक्ष राष्ट्र छौँ र त्यसमा पनि नेपालले निकै राम्रो भूमिका निर्वाह गर्दै आएको छ। उदाहरणको रूपमा नागरिक प्रोटोकलमा मैले नै नेपालको तर्फबाट एउटा लिड गर्ने मौका पाएँ, हाम्रो भूमिका अहम रह्यो भन्ने म ठान्दछु। त्यसै गरेर नेपालले जैविक विविधताको रणनीति र कार्यनीति परिमार्जन गरेर लागू गरिसकेको छ। अहिले हामीले चाहिँ एउटा प्राधिकरणको परिकल्पना गरेका छौँ, हामीसँग भएको स्रोत सम्पत्तिलाई हाम्रो हो भनेर त्यसको अभिलेखीकरण गर्ने, जैविक चोरी भएर जानबाट जोगाउने भन्ने नेपालको प्रयत्नहरू जुन भएका छन्, मलाई लाग्छ यो चाहिँ समय सापेक्ष हामी चाहिने एउटा सही दिशामा अगाडि बढेको स्थिति छ।
अब अन्तिममा स्थानीय समुदायदेखि सरकारवालासम्म पुग्दाखेरि के गर्न आवश्यक छ?
बायोडाइभर्सिटी इज बिजनेस फर अल भन्छु मैले। जैविक विविधता सबैको चासो खाँचोको विषय हो, आआफ्नो तहबाट, व्यक्तिगत तहबाट, सामाजिक तहबाट, त्यसपछि संस्थागत तहबाट, राष्ट्रिय तहबाट सबैले जैविक विविधताको संरक्षणमा चाहिँ सचेत भएर समाहित हुन सक्छन्। जैविक विविधताको छेउमा बस्नेहरूले जोगाउने, अलिकति पल्तिर बस्नेहरूले फारू हुने गरी आफ्नो आनी बानीलाई परिवर्तन गर्ने, जलवायु परिवर्तन नहुने गरी, जैविक विविधता नबिग्रिने गरी हामीले हाम्रो आहार व्यवहार आनी बानी सुधार्यौँ भनेदेखि यो जैविक विविधताको संरक्षण सदुपयोगमा नै टेवा पुग्छ।
उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण विज्ञ कृष्ण चन्द्र पौडेल। जैविक विविधता भनेको के हो, नेपालमा कस्ता प्रयासहरू भइरहेका छन् त हामीले संक्षिप्तमा बुझ्ने प्रयास गर्यौं। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्ष बारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधता बारे जन समक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दछौ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तु बारे छलफल गर्नेछौ। यहाँहरूको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com मा पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। 15 दिन पछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौ। त्यतिन्जेलसम्मका लागि बिदा हुन्छौ। नमस्कार।